तफसीर सूरत कुरैश मक्की सूरत है। इसकी चार आयात, एक रुकू, अल्फाज और कलेमात की तादाद 17, जबकि हुरूफ 71 हैं। पहली ही आयत के लफ्ज कुरैश को इस सूरत का नाम करार दिया गया। सूरत कुरैश, इसका मरकजी मजमून सूरत फील से मिलता जुलता है, और बाज मसाहिफ ऐसे भी हैं कि इन दोनों को एक ही सूरत करके लिखा गया है। दोनों के दरमियान बिस्मिल्लाह नहीं लिखी गई, मगर हजरत उस्मान गनी रजी अल्लाह अन्हु ने जब अपने जमाने में मसाफे कुरान को जमा करके एक नुस्खा तैयार किया, तो तमाम सहाबाए कराम का इस पर इजमा हुआ। तो इसी नुस्खे कुरान को जमहूर के नजदीक अमाम कहा जाता है। इसमें इन दोनों को अलग अलग सूरतें लिखा गया है, और फिर इनके दरमियान जो है वो बिस्मिल्लाह लिखी गई। आप देखेंगे सूरत फील में आपने क्या पढ़ा कि कुरैश के लोगों का बैतुल्ला से एक बड़ा खास ताल्लुक था, और सूरत फील में ये बात भी पढ़ी कि अहले मक्का को जो अमन हासिल था वो अल्लाह के घर की वजह से हासिल था। अमन, अमन बहुत बड़ी नेमत है, और इस सूरत में बताया गया है के अहले मक्का को जो रिज्क के वसाइल हासिल हैं, जो उनकी तिजारत जो है उसमें तरक्की है, तो वो अल्लाह के घर की वजह से है। तो फिर हक क्या है अल्लाह के घर का? के अहले मक्का अल्लाह के घर की इबादत करें, उसके साथ किसी को शरीक ना ठहराए। अब आप देखें कि एक अच्छी हुकूमत जो है, एक अच्छी जो गवर्नमेंट, जो अच्छी गवर्नमेंट होती है उसको, उससे शहरियों को क्या मिलता है? दो चीजें उसमें सबसे ज्यादा अहम होती हैं, जो अच्छी गवर्नमेंट अच्छी हुकूमत होती है, एक अमन और दूसरा रिस्क। और ये दोनों बरकतें हजरत इब्राहिम अलैहिस्सलाम की वजह से कुरैश वालों को हासिल हुई। क्यों? इब्राहिम अलैहिस्सलाम ने अपनी बीवी और अपने शीरखार बच्चे को, छोटे से बच्चे को वहां पे अरब के रेगिस्तान में बिठाया, उनको बसाया, और फिर उन्होंने वहां पे अल्लाह का घर बनाया, और फिर उन्होंने दुआ की कि ए अल्लाह इस घर को अमन का घर बना, इसको अमन का शहर बना। और अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम की इस दुआ को कबूल कर लिया। तो सूरत कुरैश में अहले कुरैश को बताया जा रहा है के अहले कुरैश को पूरे अरब में जो असरो रसूख हासिल है, जो सआदत हासिल है, जो इन्हें तरक्की के मौके मिले हुए हैं, वो क्या क्या हैं? आप देखिए आगाज में ही क्या कहा, लीलाफी कुरैश ईलाफिहिम रिहलत अश्शिता इवस्वैफ فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ الَّذِي أَطْعَمَهُم مِّن جُوعٍ وَآمَنَهُم مِّنْ خَوْفٍ لِإِيلَافِهِ। इसका रूट है हमजा लाम फा। जैसे अलिफ नहीं है, है ना, अलिफ लिखकर आप उस पर सुकून दे दें तो उसमें क्या करते हैं? इसके मानी होते हैं कि जोड़ना, मिलाना, और इसी से ये लफ्ज फिर इस्तेमाल होता है तालीफ के लिए। कंपाइल जब किया जाता है तो क्या होता है? अल्लाफा युअल्लिफु तालीफुन, मिलाना, मोहब्बत करना। उल्फत भी इसी से है, इसी से जो है 10 को क्या कहते हैं अशारा, 100 को क्या कहते हैं मेरा हजार को क्या कहते हैं? अल्फ। तो अब आप देखें कि एक होता है, फिर उसको मिलाते जाते हैं मिलाते जाते हैं मिलाते जाते हैं, जब बहुत से गिनती के हिस्से मिल जाते हैं तो फिर जो हजार बन जाता है तो उसको भी अल्फ कहते हैं। जोड़ना, मिलाना, मोहब्बत करना, मानूस होना, आदि होना, रहना सहना, ताल्लुक, उन्स, वाबस्तगी, इस मानी में ये लफ्ज इस्तेमाल किया जाता है। तो हमजा लाम फा इसका रूट है, अलिफ अलिफ इसका रूट है, ठीक है। और उल्फत ऐसी मोहब्बत है कि जिसमें ख्यालात में हमआहंगी होती है, आपस में ख्यालात जब मिलते हैं तो उल्फत पैदा होती है ना, जिसकी आदत जहन रुझान मिलता है तो उन्हीं के आपस में मोहब्बत होती है। किसी चीज के मुंतशिर अज्जा को इकट्ठा करे और उन्हें तरतीब के साथ जोड़ दिया जाए तो इसी को कहते हैं कि किताब कंपाइल्ड कर दी। मसलन देखें, बहुत सी किताबें ऐसी हैं कि उसके ऊपर मुसन्निफ नहीं लिखा होता, तालीफ लिखी हुई होती है, तालीफ। ये देखें, ये मेरे पास एक किताब है, इस पर लिखा हुआ है तालीफ। इसका ये मतलब है इन्होंने नहीं ये लिखी, मुख्तलिफ बहुत सी किताबों में से इन्होंने अच्छी अच्छी चीजों को जो इनको मतलूब थी वो इकट्ठी की, बस इनको जोड़कर इसके अंदर रख दिया। इसको कहते हैं तालीफ, के किसी चीज के मुंतशिर अज्जा को इकट्ठा करे फिर उन्हें तरतीब के साथ जोड़ दें। तो जोड़ने के लिए उल्फत, उन्स पाया जाता है। अब कुरैश के जो मुंतशिर अफराद थे वो इज्तमाईयत के अंदर जुड़ गए, तो इलाफ के फिर यहां पे दो मानी हैं, क्या? इलाफी कुरैश, जुड़ गए मोहब्बत की, मानूस हुए, मानूस कर दिया कुरैश को अल्लाह ने, मानूस कर दिया। किसने? ली इलाफी। चूंकि कुरैश मानूस हो गए, इलाफहिम इनका मानूस रखना, इलाफ जो है इफाल का मसदर है और मसदर आता है ताकीद के लिए। ये जो अहले कुरैश थे ये कौन थे? आपको पता ही है कि कुरैश का कबीला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जद्दे आला कुसा बिन किलाब के जमाने तक मदीना में मुंतशिर रहता था। सबसे पहले कुसा ने उनको मक्का में जमा किया और बैतुल्ला की जो हिफाजत थी वो इस कबीले के हाथ में आ गई। इसी बिना पर कुसा को मुजम्मे जमा करने वाले का लकब दिया गया। इस शख्स ने अपने आला दर्जे के तदब्बुर से मक्का में एक शहरी रियासत की बुनियाद रखी। कुसा बड़ा अकलमंद था, उसने एक रियासत की, एक शहर की बुनियाद रखी। और उसने क्या किया कि अरब में हाजियों की खिदमत का बेहतरीन इंतजाम किया और इर्द गिर्द के लोग जो थे वो आने लगे। और जब वो आने लगे तो तमाम जो अरब के इर्द गिर्द के कबाइल और इलाके थे इसमें कुरैश का असर और रसूख कायम होता चला गया। आप देखें कि अगर जैसे एक ही बाप की औलाद है तीन चार, और फिर क्या होता है कि जब तक तो बाप होता है जहां पे माँ बाप, वहां पे रिश्तेदार आते हैं ददहाल ननिहाल के। और बाप जब फौत हो जाए, माँ फौत हो जाए, बेटे अगर पूछे ना कोई नहीं रिश्तेदार आता, जब तक उल्फत ना हो, जब तक कोई पानी खाना खैरियत पूछे ना। अच्छा, उन चारों बेटों में से बाद का छोटा सबसे बड़ा बन जाता है। क्यों? उसका किरदार उसको बड़ा बना देता है ना, कि वो आने वालों को पानी पूछ रहे हैं, चाय पूछ रहे हैं, खैरियत पूछ रहे हैं। तो अब ये जो गुस्सा था इसके अंदर इतनी तदब्बुर, मेहमान नवाजी, सियासत और अकल पाई जाती थी कि अल्लाह का घर है और अतराफ से भी लोग आ रहे हैं तो ये उनका ख्याल करता था, बेहतर इंतजाम करता था, खाना खाबा में पानी पिलाने का इंतजाम। और इस तरह इसका ना पूरे कुरैश में असर और रसूख बढ़ता चला गया। अब गुस्सा के बाद इसके बेटे थे अब्दे मनाफ और अब्दुद्दार। अब इनके दरमियान मक्का की रियासत के मनासिब तकसीम हो गए, मगर दोनों में से अब्दे मनाफ को अपने बाप ही के जमाने में ज्यादा शोहरत हासिल हो चुकी थी और अरब में उसका शर्फ तस्लीम किया जाने लगा। फिर अब्दे मनाफ के कितने बेटे थे? चार बेटे। वो कौन थे? हाशिम, अब्दे शम्स, मुतलिब और नौफल। इनमें से हाशिम जो है ना, ये अब्दुल अब्दुल मुतलिब के वालिद اور رسول اللہ صلی اللہ علیہ وسلم کے پردادا کو سب سے پہلے یہ خیال آیا کہ اس بین الاقوامی تجارت میں حصہ لیا جائے، جو عرب کے راستے مشرق کے شہروں کی طرف اور شام اور مصر کے درمیان ہوتی تھی، اور ساتھ ساتھ اہل عرب کی ضروریات کا سامان بھی خرید کر لایا جائے تاکہ راستے کے قبیلے ان سے مال خریدیں اور مکے کی منڈی میں ملک کے اندر جو ہیں وہ تاجر خریداری کے لیے آنے لگے۔ اب یہ وہ زمانہ تھا کہ ایک طرف تھی ایران کی حکومت، بین الاقوامی تجارت پر ان کا بڑا تسلط تھا، اور ایران کی جو حکومت تھی وہ شمالی علاقے، خلیج فارس، رومی سلطنت دور تک ان کی تجارت جو تھی وہ چلتی تھی، حتیٰ کہ شام اور مصر تک ان کا کاروبار چمک رہا تھا۔ تو اس طرح پھر عربی قافلے جو تھے ان کی نسبت ان کو زیادہ جو ہے وہ سہولت تھی، تو اور عربی قافلوں میں سے قریش کو بڑی سہولت تھی کیونکہ وہ خانہ کعبہ کی حفاظت کرتے تھے، آنے والوں کو پانی پلاتے تھے، خدمت کرتے تھے۔ تو اب ان کے جو قبائل تھے نا تجارت کے، جب یہ کہیں جاتے تھے تو ان کی بڑی عزت کی جاتی تھی، ان کا بہت احترام کیا جاتا تھا، انہیں کہیں راستے میں خطرہ نہیں ہوتا تھا، کوئی ڈاکو ان کے قافلوں پر حملہ نہیں کرتا تھا، ڈاکے نہیں مارتا تھا، ان سے راستے میں کوئی ٹیکس وصول نہیں کیا جاتا تھا، جبکہ دوسرے قافلوں سے ٹیکس وصول کیا جاتا تھا۔ کیوں؟ خدام اللہ، اللہ کے گھر کے خادم تھے نا، یہ ان کا جو ٹائٹل تھا اس نے ان کو بہت فائدہ دیا۔ تو ہاشم نے ان تمام باتوں کو اپنے ذہن میں رکھتے ہوئے تجارت کی ایک سکیم بنائی، پھر اس نے اپنے باقی تین بھائیوں کو شامل کیا۔ شام کے غسانی بادشاہ سے ہاشم نے، حبشہ کے بادشاہ سے عبد شمس نے، اور یمن کے جو لوگ تھے ان سے مطلب نے، اور عراق اور فارس کی حکومتوں سے نوفل نے، اس طرح ان کی تجارت جو تھی بہت تیزی سے ترقی کرنے لگی، اور اس وجہ سے ان کو اصحاب الایلاف بھی کہا جاتا تھا۔ اصحاب الایلاف، یہ نوٹ کر لیں، کن کو اصحاب الایلاف کہا جاتا تھا؟ ان تینوں بھائیوں کو، ان تینوں بھائیوں کو جو ہے وہ کہا جاتا تھا، کیونکہ یہ کون کون تھے؟ ان میں ہاشم، عبد شمس، مطلب، بلکہ چوتھا بھی شامل تھا تین کے ساتھ، نوفل بھی، گو کہ ہاشم ان میں سب سے بڑھ کر تھا لیکن باقی تین بھی اس میں شامل تھے۔ اور اصحاب الایلاف کہتے ہیں الفت پیدا کرنے والوں، تو یہ تھے الفت پیدا کرنے والے۔ تو ساری بات کا پھر نچوڑ کیا سامنے آیا کہ خانہ کعبہ کی خدمت کرنے کی وجہ سے ارد گرد کے لوگ اور علاقے ان کو عزت کی نگاہ سے دیکھتے تھے، ان کو امن حاصل تھا، تو اس سے انہوں نے تجارت کا پروگرام بنایا۔ تو دو باتیں ہمارے سامنے آتی ہیں، ایک بات تو یہ کہ جو قصہ تھا اس نے سارے قبیلے کو مکہ میں اکٹھا کیا، اس پر اس کو مجمع کا لقب دیا گیا، اور کعبہ کی جو حفاظت تھی اس قبیلے کے ہاتھ میں آ گئی۔ دوسری بات یہ پتا چلی کہ جب ہاشم کے بیٹوں کو جو ہے یہ خیال آیا کہ بین الاقوامی تجارت میں حصہ لینا چاہیے، تو خانہ کعبہ کے خدام ہونے کی وجہ سے جو ہے انہوں نے آس پاس کے علاقوں سے تجارتی روابط قائم کیے، اور عملاً تجارت میں جب حصہ لینا شروع کیا تو مکہ ایک بین الاقوامی منڈی بن گیا۔ اچھا، اب قریش کے قافلے سال میں دو تجارتی سفر کرتے تھے، یہاں پہ پھر اس کا ذکر ہے، ایلافہم رحلت الشتاء والصیف، ایلافہم ان کا مانوس ہونا، اور دوسرا لفظ جو استعمال کیا گیا ہے وہ ہے رحلت کا، راحالام، اس کے کیا معنی ہوتے ہیں؟ اردو میں بھی آپ یہ لفظ استعمال کرتی ہیں، آپ کہتی ہیں کہ فلاں صاحب رحلت فرما گئے، رحلت، اس کا روٹ ہے راحالام، اس کو یہ کہتے ہیں سامان کو رحل، اور رحلہ کے معنی ہوتے ہیں سفر کرنا۔ اب آپ دیکھیں کہ سفر کرنے والا جب سفر کرتا ہے تو کیسے سفر کرتا ہے؟ کہ وہ جو ہے اپنے گھوڑے پر، اپنی سواری پر سوار ہوتا ہے، اور پھر سفر کر کے ایک جگہ سے دوسری جگہ جو ہے وہ پہنچ جاتا ہے۔ اسی طرح جو مرنے والا ہے اس کے لیے بھی ہم یہ لفظ استعمال کرتے ہیں کہ رحلت کر گیا، کہ وہ کوچ کر گیا دنیا سے، پھر وہ اس نے سفر کیا اور دوسری دنیا کی طرف جو ہے وہ چلا گیا. تو سفر کرنے کے لیے قرآن میں 6 لفظ آئے ہیں، اور رحلہ کے معنی ہوتے ہیں پالان، کجاوا، منزل، قیامگاہ، سفر میں ساتھ رہنے والا سامان. آپ رحل کسے کہتی ہیں؟ جس پر آپ قرآن یا سپارہ رکھتے ہیں، آپ اس سے یاد رکھیں کہ اونٹ یا کسی جانور کی پشت پر جو پالان باندھا جاتا ہے، کجاوا باندھا جاتا ہے، اس کو بھی کہتے ہیں. اب آپ دیکھیں کہ جس طرح اونٹ پر سامان رکھا جاتا ہے نا، تو پھر اونٹ چل پڑتا ہے سفر پر روانہ ہونا. اسی طرح جیسے رحل کے اوپر جو ہے نا آپ سپارہ رکھ دیتے ہیں، ٹھیک ہے، اس کے بعد قرآن پڑھنے والے اپنا قرآن شروع کر دیتے ہیں. سمجھ آ گئی؟ یہ اس طرح بھی استعمال کیا جاتا ہے. تو رحلہ کا معنی ہوتا ہے کوچ، اور اس کی تیاری سب رحلہ میں شامل ہیں. اور یہاں پر لفظ استعمال کیا گیا ہے رحلت الشتاء والصیف. تو رحلہ کے معنی ہے سفر، یہ اسم استعمال ہوا ہے کہ سفر کس کا؟ شتائی. اور شتائی کا لفظ جو ہے یہ سردی کے لیے استعمال کیا جاتا ہے، کہ ان کا سردی کے موسم کا سفر. اور اس کا روٹ ہے شین تا واؤ، شین تا واؤ، اور سردی کو کہتے ہیں. اب آپ دیکھ لیں کہ عربی زبان کتنی وسعت والی ہے، اور ابھی تک سردی کے لیے ہی اگر آپ غور کریں تو آپ نے کتنے لفظ ہیں جو کہ پڑھ لیے ہیں نا. کتنی خوبصورت زبان ہے میرے اور آپ کے قرآن کی. سردی کے لیے قرآن میں 5 لفظ آپ نے پڑھے ہیں، شتا، سر، سرسر، نفتن اور زمحریر. لا يرون فیہا شمسا ولا زمحریرا. تو زمحریرا سردی کا آخری درجہ ہے، سخت سردی. اور شتا کہتے ہیں سردی کے موسم کو، جیسے گرمی کے موسم کو صیف کہا جاتا ہے، تو سردی کے موسم کو شتا کہتے ہیں. شتوی، موسم سردا کی پہلی بارش کو شتوی کہتے ہیں، جو پہلی بارش ہوتی ہے. بہرحال سردی کے موسم کا سفر وصیف، اور گرمی کے موسم، تو موسم سردا شتا ہے، اور موسم گرما جو ہے وہ صیف ہے. اچھا عرب کیا کرتے تھے؟ عرب کیا کرتے تھے کہ جب ہوتا تھا سردی کا موسم تو بھی وہ سفر کرتے تھے، اور جب ہوتا تھا گرمی کا موسم تب بھی وہ سفر کرتے تھے. لیکن وہ یہ دو تجارتی سفروں میں اس بات کا خیال رکھتے تھے کہ سردیوں میں ان کا قافلہ یمن کی طرف جاتا تھا، کیونکہ یہ علاقہ مکہ کی نسبت گرم تھا، اور جب گرمیاں ہوتی تھیں تو یہ سفر کرتے تھے شام اور فلسطین کی طرف، کیونکہ یہ علاقہ مکہ کی نسبت بہت ٹھنڈا تھا. اب بہت سے لوگوں نے کیا کیا ہوا ہے کہ جب سردیاں ہوتی ہیں تو پاکستان چلے جاتے ہیں، انڈیا چلے جاتے ہیں، گلف سائڈ پہ چلے جاتے ہیں، گرمیاں ہوتی ہیں تو امریکہ اور کینیڈا آ جاتے ہیں. دونوں جگہ کا موسم جہاں پہ ان کو زیادہ سہولت اور سازگاری ہوتی ہے، وہاں آج کے دنیا میں بھی لوگ جو ہیں وہ رہتے ہیں. تو یہاں پہ بھی یہی بات بتائی جا رہی ہے کہ ذرا دیکھو تو صحیح کہ اہل مکہ کی کیا عادت ہو گئی، انہوں نے کیسے وابستگی کر لی، کیسے یہ مانوس ہو گئے کہ سردی کے سفر کے اور گرمی کے سفر کے یہ عادی ہو گئے. جب ان کے ملک میں گرمی ہوتی ہے تو یہ سفر کرتے ہیں سرد علاقوں کی طرف، شام اور فلسطین کی طرف، اور جب ان کے ملک میں سردی ہوتی ہے تو یہ یمن کی طرف جاتے ہیں، کیونکہ وہاں پہ موسم نسبتاً گرم ہوتا ہے. تو یہ جو سردی اور گرمی کے موسم میں بھی یہ اللہ کے فضل کی تلاش کے لیے یہ نکلتے ہیں اور تجارتی سفر کرتے ہیں جو ان کی خوشحالی کا ذریعہ ہیں، تو یہ سارے اسباب کس نے پیدا کیے؟ کس نے پیدا کیے؟ اللہ نے پیدا کیے. تو پھر اہل مکہ کو کیا کرنا چاہیے؟ فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ. تو یہ ہے کرنے کا کام، فَلْيَعْبُدُوا، پس چاہیے کہ عبادت کریں. عبد کے 3 معنی ہیں. عبد بندگی کو کہتے ہیں، نوکری کو کہتے ہیں، غلامی کو کہتے ہیں. इनको क्या चाहिए? फलिया बुधू, इनको चाहिए कि बंदगी करें, इनको चाहिए कि इबादत करें। तो बंदगी किसकी करनी है? रब हाजल बैत, इस घर के रब की। अब आप देखें कि इनको जो इज्जत मिली, इनको जो अमन मिला, इनको जो दौलत मिली, इनके जो रिस्क में इजाफा हुआ, तो इस सारी बातों की वजह क्या है? अल्लाह की बंदगी, क्योंकि वो अल्लाह के घर की रखवाली कर रहे थे ना। अब जब मस्जिद में जो लोग होते हैं, जो कुरान पढ़ने पढ़ाने वाले होते हैं, अजान देने वाले, जमात कराने वाले, नेकी का काम बताने वाले, दुनिया बड़ी उनको इज्जत से देखती है, बहुत उनसे प्यार करती है, करती है ना। हारून रशीद का जमाना था और हारून रशीद की लौंडी जो थी वो महल की खिड़की से नीचे देख रही थी। ठाठे मारता हुआ इंसानियत का समंदर था, हर तरफ सर ही सर नजर आ रहे थे। हारून रशीद ने पूछा कि क्या मंजर है? कहने लगी कि अब्दुल्ला बिन मुबारक की सवारी आई है, अजीब मंजर है। कहने लगी कि असल बादशाहत, असल हुकूमत तो दिलों पे की जाती है, सरों पे नहीं। कितनी खूबसूरत बात उसने कही ना कि असल बादशाह तो अब्दुल्ला बिन मुबारक की है, बेताज का बादशाह। बादशाहों को क्या करना पड़ता है कि उनके पुलिस के सिपाही जाते हैं, वो कहते हैं ऑफिस बंद किए जाए, और वो जो है ना सारी दुकानें बंद करवाई जाए, और सड़कें रोक दी जाए, और स्कूलों में छुट्टी करवा दी जाए, क्योंकि बादशाह सलामत की सवारी आ रही है, या बादशाह सलामत के लिए जलसा होना है मीनारे पाकिस्तान में। पिछले दिनों बहन को फोन किया तो कहने लगी कि बाजी आज छुट्टी है, क्योंकि वो गवर्नमेंट का जलसा है और उन्होंने हर जगह छुट्टी की, और हमें ऑर्डर है कि जाएंगे मीनारे पाकिस्तान और हाजिरी लगेगी हमारी स्कूल के रजिस्टर में कि हम स्कूल में हाजिर है, क्योंकि गवर्नमेंट का ये हुक्म है। अब आप देखिए कि एक था बादशाह और एक था उसका वजीर, दोनों सैर को चले। रास्ते में क्या देखते हैं कि एक फकीर अपने कुत्ते से खेल रहा है और उसे बहुत प्यार कर रहा है। बादशाह ने वजीर को इशारा किया कि फकीर से कोई बात तो करो। वजीर ने पूछा, बाबा, फकीर बाबा, तुम बेहतर हो या तुम्हारा कुत्ता, तुम में से कौन बेहतर है? फकीर बोला, अगर मैं अपने रब का कहना मानूं तो मैं बेहतर हूं, वरना मुझसे मेरा कुत्ता बेहतर है कि मेरा हुक्म बिचूनो चरा मानता है। क्या बात पता चली? ये बात पता चली कि अगर अल्लाह की अताअत करें तो फिर घोड़ों से और कुत्तों और जानवरों से बेहतर, वरना फिर ये जानवर इंसान से बेहतर जो क्या करते हैं, जो अल्लाह की बंदगी करते हैं, जो अल्लाह की अताअत करते हैं। सूरत आदियात में भी यही बात पड़ी थी ना, इन्नल इंसाना लिरब्बिही लकनूद वइन्नहु अला ज़ालिका लशहीद वइन्नहु लिहुब्बिल खैर लशदीद। अब यहां पे भी अहले मक्का से कहा जा रहा है कि तुम शिर्क करते हो, तुम कुफ्र करते हो, तुम रसूल अल्लाह का इनकार करते हो, तुम कुरान मजीद को झुठलाते हो, तुम्हें करना क्या चाहिए था? फलयअबुदू रब्ब हाज़ल बैत, बस चाहिए कि इबादत करें रब की, हाज़ल बैत, इस घर के रब की। इस घर के रब की क्यों कहा जा रहा है? कि इस घर की वजह से तुम खुदा में कावा कहलाए, है ना, अल्लाह के घर के खादिम, तुम्हें इज्जत मिली, शोहरत मिली, दौलत मिली, रिज्क मिला, अमन मिला, और अब तुम अल्लाह को भूल गए। 360 बुत थे हरम में और इब्राहिम ने हमला किया तो खाना काबा को किसने बचाया? अल्लाह ने। तो तुम उस अल्लाह को भूल गए। तो फिर ये सूरत मुझे और आपको क्या पैगाम देती है? कि वो रब जो मुझे और आपको जो है वो खाना देता है, रिस्क देता है, औलाद दी, नेमतें दी, दौलत दी, बे इंतहा नेमतें हैं जिनका कोई शुमार नहीं, तो क्या मुझे और आपको उस रब की बंदगी नहीं करनी चाहिए? क्या उस अल्लाह की बंदगी में अपनी जवानी को पुराना नहीं कर देना चाहिए? क्या करना चाहिए? मेहनत करनी चाहिए, मुशायदा कायनात का करना चाहिए और मुजाहिदा करना चाहिए आखिरत के लिए। हाफिज इब्ने हिजर, हाफिज इब्ने हजर हाज इमरा से بڑے درجے کے محدثین میں سے تھے، انہوں نے بخاری شریف کی شرح لکھی ہے، یہ ان کے پہاڑ تھے کتاب لکھتے لکھتے، اگر ان کا قلم ٹوٹ جاتا یا وہ صحیح طرح سے نہ لکھتا تو جتنا وقت چاقو سے اپنے قلم کو ٹھیک کرتے رہتے تو تیسرے کلمے کا ورد کرتے، اللہ کا ذکر کرتے، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، کیا کرتے تھے؟ اللہ کی بندگی کرتے تھے. اور یہ ایک ہی اب تمنا ہے اور ایک ہی خواہش ہے، اور یہی میری اور آپ کے دل کی دھڑکن ہونی چاہیے، اے خدا ذات کا اپنی مجھے عرفاں ہو جائے، میری ہر سانس تیرے تابع فرما ہو جائے، چند شمیں تو فیروزہ ہیں میرے سینے میں، چند شمیں تو فیروزہ ہیں میرے سینے میں، روشنی دے مجھے اتنی کہ چراغاں ہو جائے، اتنی توفیق عطا کر تجھے راضی کر لوں، اتنی توفیق عطا کر تجھے راضی کر لوں، روح میری بھی تیرے قرب کے شیاں ہو جائے. اب یہاں پہ بھی اہل مکہ سے کہا جا رہا ہے کہ اس گھر کے رب کی عبادت کرو، رب ربوبیت پالنے والا، حقیر سے نطفے سے ایک جیتا جاگتا بھاگتا دوڑتا انسان بنانے والا، تو اس رب کے آگے اپنے آپ کو جھکا لو. اور عبادت کے اندر بندگی بھی آتی ہے، پرستش بھی آتی ہے، پوجا پاٹ بھی آتی ہے، اور ساری زندگی کی نوکری آتی ہے، ہر وقت ہر جگہ ہر حکم اللہ کی مرضی کے مطابق کرنا. پھر اللہ تعالیٰ نے دو اہم خوبیاں بتائی ہیں، کسی بھی جگہ کسی بھی گھر کی جو صفات ہوتی ہیں، کسی بھی ملک کی صفات ہوتی ہیں، الذی اطعمہم من جوع، وہ رب، وہ جو اس گھر کا رب ہے وہ کون ہے؟ الذی اطعمہم، جس نے کھانا دیا، طعام کھانے کو کہتے ہیں نا، اطعم دینا، کھانا دینا، جس نے کھانا دیا کب؟ من جوع، بھوک میں. اب آپ دیکھیں کہ بھوک میں جب کھانا کھاتے ہیں تو پھر کیا ہوتا ہے، جب انسان بھوکا ہوتا ہے تو دل پر کیا گزرتی ہے، اور جب پیاسا ہو تو پانی مل جائے، بھوکا ہو تو کھانا ملے، تو کیا ہے کہ یہ اللہ کی بہت بڑی نعمت ہے. اور بھوک کے لیے قرآن میں چار لفظ ہیں، جو، مسغبتن، مخمصتن، اور خسامہ اور خساسہ، بلکہ خساسہ. اور جو ہے اس کا پہلا حصہ ہے، ابتدائی درجے کی بھوک، وہ حالت جب انسان کو کھانے کی کچھ طلب ہو. تو جب انسان بھوکا ہوتا ہے تو کھانا کون دیتا ہے؟ اللہ دیتا ہے، آسمان سے رزق آتا ہے پانی کی شکل میں، بارش کی شکل میں، اور زمین سے رزق نکلتا ہے سونے کی شکل میں، پھل پھول نباتات، اور یہ اللہ دیتا ہے کہ پوری خدائی پوری کائنات کو اللہ نے انسان کی خدمت پر معمور کر دیا ہے. وَآمَنَهُم مِّن خوف، اور انہیں امن بخشا خوف سے. آپ دیکھیں کہ امن جو ہے وہ کتنی بڑی دولت ہے. اب بہت سے لوگ ہیں، بہت امیر ہیں، لیکن ان کو امن نصیب نہیں ہے، اتنی دولت، محلات، نوکر چاکر، ایک دھڑکا ہے کہ رات کے وقت کوئی آ نہ جائے، میری یہ دولت چھن نہ جائے، کوئی ہم پر حملہ نہ کر دے. تو امیر لوگ ہیں لیکن کیا ہے کہ انہیں سکون نہیں ہے، پریشان حال ہیں. تو ایک بات یاد رکھیں کہ یہ اللہ ہے جس نے میرے اور آپ کے لیے جو ہے وہ بھوک میں کھانے کا، اور ہمیں بے خوف بنایا ہے، امن دیا ہے. اور ہمیں امن کیسے ملتا ہے؟ اللہ پر ایمان لانے سے. جب مومن اللہ پر ایمان لاتا ہے، جب آخرت کی فکر کرتا ہے، تو پھر وہ بہادر بن جاتا ہے، پھر وہ نڈر بن جاتا ہے، پھر وہ کسی سے بھی ڈرتا نہیں ہے. تو یہاں پہ بھی کسی چیز کی طرف توجہ دلائی جا رہی ہے کہ ڈر اور خوف سے امن کی دولت جو ہے وہ اللہ نے دی ہے. اور اللہ کی پھر اس نعمت کا شکریہ کیسے ادا کیا جائے؟ کہ اللہ تعالیٰ کی بندگی کی جائے، اللہ تعالیٰ کی عبادت کی جائے. یہ ہے سورت القریش کا پیغام. और एक ही बात है कि एक अल्लाह की बंदगी करनी चाहिए और उसी की बंदगी में अपनी जिंदगियां और अपनी जो जवानियां हैं उनको खर्च कर देना चाहिए। आप देख लें कि सूरत फील को देख लें, सूरत कुरैश को देख लें, दोनों सूरतों में अल्लाह के बेपनाह एहसानात का जिक्र किया जा रहा है कि अल्लाह ताला ने इंसान पर कितने एहसानात किए हैं। और मुझे और आपको भी अल्लाह के जो एहसानात हैं उनको याद करना चाहिए। आप पाकिस्तान के हालात देखें और यहाँ हम, मैं और आप कितने अमन से रह रहे हैं, वहां की बेसुकूनी और गुर्बत और बदहाली और अफलास देखें कि अफलास गुर्बत बदअमनी नाच रही है और यहाँ पर जो है अपना सुकून देखें, तो क्या करना चाहिए? अल्लाह का शुक्र अदा करना चाहिए। फिर यहाँ पे भी अगर लोग रोएं और ना शुक्रिया करें तो फिर सोचें कि मैं और आप अल्लाह को क्या जवाब देंगे। फिर क्या करना चाहिए? अपने जो गरीब मुसलमान बहन भाई हैं उनका ख्याल रखें, उनको अपनी दुआओं में याद रखें और इन एहसानात को याद करते हुए फिर शिर्क नहीं करें, एक अल्लाह की बंदगी करें। मुझे और आपको अल्लाह ने इस्लाम की वजह से, कुरान की वजह से बहुत इज्जत दी है और अब हमारी ये जिम्मेदारी बनती है कि जिंदगी आमद बराए बंदगी, जिंदगी बे बंदगी शर्मिंदगी। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।